यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश। राष्ट्रिय सभामा छलफल शुरू। प्रतिनिधि सभामा आजबाट छलफल शुरू हुने। कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन र समृद्धिलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। नेपाली भूमि प्रयोग गरी दार्चुला लिपुलेक सड़क निर्माण गरेको विषयमा भारतको चौतर्फी आलोचना। भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता। कूटनीतिक माध्यमबाट समस्या समाधानमा सरकार लागि परेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। र कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 2,80,000 नाग्यो। लकडाउन खुकुलो पारेका मुलुकमा कोरोना भाइरसको संक्रमण पुनः बढ़्दो। अब समाचार विस्तारमा। संघीय संसदमा आगामी आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजो बसेका छुट्टा छुट्टै बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य, मान्यता, समाजवाद उन्मुख अर्थतन्त्रका प्रमुख आधारका रूपमा रहेको सार्वजनिक निजी सहकारीका माध्यमबाट सामाजिक न्याय स्थापना गर्दै समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट केन्द्रित गरिने जानकारी दिनुभयो।
कोरोनाको संक्रमण जोखिम न्यूनीकरण गर्न अवलम्बन गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कदमहरूबाट देशले गम्भीर आर्थिक समस्याको सामना गर्नु परेको छ। हाम्रो बाह्य क्षेत्रसँग श्रम, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रहरूमा कायम रहेको अन्तर आबद्धताको कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आगमन र आपूर्तिको श्रृंखलामा गहिरो प्रभाव परेको छ। अर्थतन्त्रका अन्य क्षेत्र पनि कुनै न कुनै रूपमा प्रभावित भएका छन्। आगामी आर्थिक वर्षको बजेटले वर्तमान सरकारले अघि बढ़ाएको विकास, सुशासन र समृद्धिको मार्गमा COVID-19 को कारण परेको असर निराकरण गर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउनु पर्ने भएको छ। विनियोजन विधेयक 2077 को सिद्धान्त र प्राथमिकता तय गर्दा मैले नेपालको संविधानले परिकल्पना गरेको लोक कल्याणकारी राज्यको अवधारणा, समाजवाद उन्मुख आर्थिक प्रणालीको जग निर्माण गर्नुपर्ने जिम्मेवारी र द्रुत विकासप्रतिको जनआकांक्षालाई प्रमुख मार्गदर्शकको रूपमा लिएको छु।
संविधान प्रदत्त नागरिकको मौलिक हक कार्यान्वयन गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा प्राप्त भएका उपलब्धि तथा नागरिकलाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ सरकारले विशेष ध्यान दिने अर्थमन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो।
विद्यमान अवस्थामा प्राप्त हुने विदेशी सहायतालाई स्वास्थ्य पूर्वाधार, आर्थिक पुनरुत्थान र दिगो पूर्वाधार निर्माणमा परिचालन गरिनेछ। सहायता परिचालन गर्दा निजी क्षेत्रको समेत सहभागिता बढ़ाउने गरी कार्यान्वयन ढाँचा तर्जुमा गर्ने र गैर सरकारी संस्थाहरू मार्फत परिचालन हुने स्रोतलाई भौगोलिक र आर्थिक तथा सामाजिक विकासको आवश्यकताको आधारमा प्राथमिकीकरण गरिनेछ। राज्यका सबै पक्षमा सुशासन कायम गरिनेछ। भ्रष्टाचारजन्य क्रियाकलाप रोक्ने र भ्रष्टाचारप्रति सरकार शून्य सहनशील हुने नीति लिइनेछ। संवैधानिक निकायहरूको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ। लोकतन्त्रको प्राणको रूपमा रहेको सुशासनको मान्यता र प्रयोगलाई नागरिकले अनुभूति गर्ने गरी अवलम्बन र परिपालना गरिनेछ।
अर्थमन्त्री डाक्टर खतिवड़ाले भविष्यमा आउन सक्ने विपदसँग जुझ्न सबल स्वास्थ्य संस्थाको स्थापनालाई केन्द्रमा राखेर कोरोनाले पारेको प्रभाव न्यून गर्दै अर्थतन्त्रलाई थप गतिशील बनाउन बजेट प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्य राखिएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना नियन्त्रणका क्रममा प्राप्त भएको अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई उपयोग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत साधन उपयोग गर्दै निजी क्षेत्रलाई समेत मौद्रिक उपकरण तथा राहतका विभिन्न प्याकेज मार्फत समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो। आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेकमाथिको छलफल आज र भोलि गर्ने कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकमाथिको छलफल हिजैबाट प्रारम्भ भयो। पूर्व बजेट छलफलमा भाग लिँदै सांसदहरूले बजेट तत्काल लागू हुने र नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने विषय भएकाले बजेट कार्यान्वयनको सुनिश्चितता गराउन जनताको सहभागिता बढ़ाउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। सांसदहरूले जनतालाई राहत दिने र स्वास्थ्य क्षेत्रमा विद्यमान प्रणाली नै परिवर्तन गर्ने गरी योजना आउनुपर्ने पनि बताउनुभयो। देशको भौगोलिक र जनसांख्यिक बनोटलाई ध्यान दिनुपर्ने, स्वरोजगार र आयमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने, भ्रष्टाचार नियन्त्रण, सहकार्य र समन्वयमा जोड़ दिनुपर्ने, कृषक र कृषि क्षेत्रलाई प्राथमिकता दिनुका साथै शिक्षामा सरकारी लगानी बढ़ाउनु पर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। राष्ट्रिय सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। परराष्ट्र मन्त्री प्रदीप देवालीले छिमेकी मुलुक भारतले नेपालको भूमि प्रयोग गरी दार्चुला लिपुलेख सड़क सञ्चालनमा ल्याएको विषयमा सरकारको गम्भीर ध्यान आकर्षण भएको र नेपालको भूभाग फर्काउन सरकार लागिरहेको बताउनु भएको छ। संघीय संसदको हिजो छुट्टा छुट्टै बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै परराष्ट्र मन्त्री देवालीले नेपालको राष्ट्रिय हित सर्वोपरि राख्दै कूटनीतिक माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने धारणा रहेको बताउनुभयो। उहाँले लिम्पियाधुरा लिपुलेख र कालापानीसम्मको भूभाग नेपालको हो भन्ने स्पष्ट रहेको बताउँदै यसअघि पनि पटक पटक भारतलाई यो विषयमा जानकारी गराइसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री गेवालीले सीमा विवादबारे वार्ताका लागि नेपाल सरकारका तर्फबाट पत्र पठाइसकेको अवस्थामा जवाफ पठाउनुको साटो मानवीय संकटका बेला छिमेकी राष्ट्रको संवेदनशीलतामा दुःख पुग्ने गरी भारतबाट सड़क निर्माण भएको बताउनुहुँदै अब फेरि छिमेकीहरूबाट यस्ता कार्य नहोस् भन्न चाहेको बताउनुभयो।
सुगोली सन्धिले नेपालको पश्चिमी सिमाना काली अर्थात चलन सन्धिको भाषामा महाकाली जो लिम्पियाधुराबाट मिश्रित हुन्छ त्यसको उद्गम त्यहाँ छ। त्यसदेखि पूर्वपट्टिका सबै भूभागहरू लिम्पियाधुरा लिपुलेख र कालापानी सहितको क्षेत्र नेपालको हो भनेर स्पष्ट ढंगले आफ्ना मान्यताहरू हामीले त्यो नक्सा पछि थप पुष्टि गर्दै लग्यौं। हामीले डिप्लोमेटिक नोटहरू पठायौं। जुन बाटोको उद्घाटन गरिएको छ नेपाली टेरिटोरी समेत प्रयोग गरेर यसप्रति नेपाल सरकारको गम्भीर ध्यान आकर्षण भएको छ। यो समस्याको नेपालले कूटनीतिक समाधान चाहेको छ। एकातिर नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखिनेछ, त्यसमा सम्झौता रहित आधार राखिनेछ। सँगसँगै असल छिमेकीपन असल मित्रताको भावनालाई पनि हामीले सँगसँगै अगाडि लैजानेछौ। राष्ट्रिय हितमा दृढतापूर्वक कायम रहँदै तर यसको कूटनीतिक समाधान खोज्ने गरी हामी अगाडि बढ्नेछौ।
परराष्ट्र मन्त्री गेवालीले सीमा समस्याका विषयमा सत्तापक्ष प्रतिपक्ष लगायत सबै राजनैतिक दलको समान धारणाले सरकारलाई राष्ट्रियताको पक्षमा लड्न अझ बल पुगेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरू गणेश सिंह ठगुन्ना, दिलेन्द्र प्रसाद बडु, महन्त ठाकुर, सरिता गिरी, प्रेम सुवाल, राजेन्द्र प्रसाद लिङदेन, भीमबहादुर रावल, जनार्दन शर्मा, गगन थापा, मिनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे लगायतले छिमेकी मुलुक भारतले नेपालको सीमा मिचेर सड़क सञ्चालन गरेको विषयमा कूटनीतिक रूपमा समस्या समाधान गर्न आग्रह गर्नुभयो। ले मिचेको कालापानी लिपुलेख र लिम्पियाधुरा लगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरू गणेश ठगुन्ना, डाक्टर दीपक प्रकाश भट्ट, गणेश कुमार पहाड़ी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले हिजो प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराउनु भएको हो। सन् 1816 को सुगोली सन्धिले स्पष्ट पारेको लिम्पियाधुराबाट निस्कने कुटियाङ्दी नदी नै महाकाली नदी भएकाले त्यसपूर्वको 400 वर्ग किलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनैतिक र प्रशासनिक नियन्त्रणमा राखेकाले उक्त भूभाग फिर्ता लिई नेपालको राजनैतिक र प्रशासनिक उपस्थिति कायम गर्न गराउन संकल्प प्रस्ताव पेश गरिएको उहाँहरूले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेख, कालापानी तथा लिम्पियाधुरा लगायत सीमा समस्याको समाधानका लागि एउटा टुंगोमा पुग्नुपर्ने समय आएको बताउनु भएको छ। सीमादरबारमा हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य समेत रहनुभएका अध्यक्ष दाहालले सीमा विवाद तत्काल उब्जिएको नभई दशकौंदेखिको समस्या रहेको भन्नुहुँदै सबै तथ्यहरूको विश्लेषण गरी एउटा ठोस निचोड़मा पुग्नुपर्ने आवश्यकता उल्याउनुभयो। गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमि लिपुलेख क्षेत्र अतिक्रमण गरी भारतले मानसरोवरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा गृहमन्त्री थापाले त्रिपक्षीय रूपमा समस्याको समाधान गर्नुपर्नेमा जोड़ दिनुहुँदै चीनले सहमति नजनाउने हो भने त्यस सड़कको खास औचित्य नहुने हुँदा चीनसँग पनि छलफल अघि बढ़ाउनुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले सन् 1816 को सुगौली सन्धि ब्रिटिशसँग गरिएकाले यसलाई निष्कर्षमा पुर्याउनका लागि सांसदहरूले बेलायतसँग समेत छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेख बारेको पछिल्लो प्रकरण सम्बन्धमा सरकारलाई कूटनीतिक र राजनैतिक रूपमा उच्चस्तरीय पहल कदमी गर्न अपील गरेको छ। सभापति शेरबहादुर देउवाले एक वक्तव्य जारी गर्नुहुँदै लिपुलेख, लिम्पियाधुरा र कालापानी लगायत भूभागबारे नेपाली कांग्रेसले सदैव प्रष्ट धारणा राख्नुका साथै आवश्यक भूमिका निभाउँदै आएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधव कुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सड़क निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुखद र आपत्तिजनक रहेको बताउनु भएको छ। एक वक्तव्य जारी गर्नुहुँदै नेता नेपालले सीमा विवाद समाधान गर्न नेपालले प्रस्ताव गरेको परराष्ट्र सचिव स्तरीय बैठकको व्यवस्था गर्दै एकाएक नेपाली भूमिमा सड़क निर्माण गर्नुले दुई देशबीच भएका सम्झौता र सहमतिको गम्भीर उल्लंघन भएको बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको अभिवाज्य भूमि लिम्पियाधुरा कालापानी र लिपुले क्षेत्रमा भारत सरकारले सड़क बनाएकोमा भत्सना गर्दै तत्काल कूटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। राप्रपाका अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जवरा र डाक्टर प्रकाश चन्द्र लोहनीले एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त क्षेत्रलाई भारतसँग द्विपक्षीय व्यापारिक नाका बनाउने र यातायातका निमित्त खोल्न अनुमति र सहमति प्रदान गर्ने छिमेकी राष्ट्र चीन सरकारको नीति समेत आपत्तिजनक रहेको उल्लेख गर्नु भएको छ। नेपाल मजदूर किसान पार्टीले भारतले लिपुलेखमा एकतर्फी रूपमा सड़क बनाएको प्रति आपत्ति जनाउँदै यस विषयलाई अन्तर्राष्ट्रिय अदालत समक्ष लैजानुपर्ने माग गरेको छ। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्षेको अध्यक्षतामा हिजो बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेपालको भूमि मिचेर भारतले लिपुलेखमा सड़क बनाएको विषयमा असहमति जनाउँदै यस्तो निष्कर्ष निकालेको हो। पूर्व सांसद मंच नेपालले विश्व कोरोना महामारी विरूद्ध जुटिरहेका बेला नेपालको लिपुलेखमा भारतद्वारा सड़क बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाह प्रवृत्तिको संज्ञा दिएको छ। मंचका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको उक्त कार्यको विरोध गर्दै नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारतसँग आह्वान गरिएको छ। नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सड़क निर्माण गरेको घटना दुखद भएको जनाएको छ। महासंघका महासचिव रमेश विष्टले हिजो एक विज्ञप्ति मार्फत दुई देशबीच सहमति र सन्धि भई सीमांकन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई उपेक्षा गरी एकपक्षीय ढंगबाट सड़क निर्माण गरिनु दुखद भएको उल्लेख गर्नुभएको छ।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले कोरोना भाइरसको उपचारपछि संक्रमणमुक्त भई घर फर्केकालाई कुनै पनि विभेद नगर्न आग्रह गरेको छ। कोरोना प्रकोपको पछिल्लो अवस्थाबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितलाई संक्रमणमुक्त भएपछि मात्रै घर पठाइएको र उनीहरूले रोग सार्न सक्ने कुनै सम्भावना नभएकाले सामान्य व्यक्ति सरह व्यवहार गर्न सबैमा आग्रह गर्नुभयो।
हालसम्म 31 जना COVID-19 जितेर अस्पतालबाट निको भई घर फर्किसक्नु भएको छ। यसरी अस्पतालबाट डिस्चार्ज भएकाहरूलाई आफ्नो घर परिवारमा बस्न नदिएर गाउँमा छुट्टै स्थानमा राखेको समाचारहरू पनि सुन्नमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट हामी भन्छौ, यो अवस्थामा झन घर परिवार र स्थानीय निकायहरूको प्रत्यक्ष सहयोगको आवश्यकता पर्छ। उहाँ सबै व्यक्तिहरू सामान्य जीवनयापनमा फर्किसक्नु भएको छ, उहाँहरू अब संक्रमित हुनुहुन्न, उहाँहरूले कसैलाई रोग सार्नुहुन्न, रोग सार्न सक्ने क्षमता उहाँहरूमा छैन, तपाईँ हामी जस्तै उहाँहरू सामान्य स्थितिमा रहनु भएको छ। यो सन्दर्भमा हाम्रा आधिकारिक सूचना तथा जानकारीहरूलाई लिएर त्यस्तो विभेद हुने छैन भनेर हामी विश्वास गर्न चाहन्छौ।
प्रवक्ता डाक्टर देवकोटाले कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका बाल बालिकालाई बाल मैत्री वातावरण निर्माण गर्न समेत सबैलाई आग्रह गर्नुभयो। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा जम्मा 110 जनामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरू मध्ये 31 जना निको भई घर फर्किएका छन्। बाँकी संक्रमितहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। कोशी अस्पताल COVID-19 उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका थप 2 जना बिरामी निको भएर हिजो घर फर्किएका छन्। यसअघि केन्द्रबाट संक्रमितहरू वैशाख 24 गते 6 र वैशाख 26 गते 8 जना निको भएर घर फर्किएका थिए। उनीहरूको पछिल्लो 2 पटक गरिएको थ्रोट स्वाब PCR परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर संगीता मिश्राले बताउनुभयो। देशभरका बैंक तथा वित्तीय संस्थाहरूले सबै शाखाहरूबाट ब्याङ्किङ सेवा प्रदान गर्न शुरू गरेका छन्। अति आवश्यक पर्ने एक तिहाई कर्मचारीहरूबाट आलोपालो गरी ब्याङ्कका शाखाहरू हिजैबाट सञ्चालनमा आएको ब्याङ्कर्सहरूले जनाएका छन्। भुवन प्रसाद आचार्यको रिपोर्ट।
मन्त्री परिषदको यही बैशाख 24 गतिको निर्णय अनुसार सबै बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन्। बैंकहरूले आइतबारदेखि देशभरका सबै शाखाहरूबाट ब्याङ्किङ सेवा उपलब्ध गराएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउनुभयो।
आजदेखि चाहिँ अधिकांश शाखाहरू खुलेका छन्। जिल्लाहरूमा पनि त्यस्तो निर्देशनहरू हुन सक्छ, त्यस्तै स्थानीय तहको पनि निर्देशन हुन सक्छ। त्यसलाई पालना गर्दै सकेसम्म सबै ब्रान्चहरू खोल्ने भन्ने हाम्रो निर्णय हो।
देशैभरका बैंकका शाखाहरूबाट आवश्यक सुरक्षा तथा सतर्कता का साथ एक तिहाई कर्मचारीको सहयोगमा वित्तीय सेवा सुचारू भएको र बैंकका प्रयोगकर्ताहरूलाई सकेसम्म अनलाइन कारोबार गर्न आग्रह समेत गरेको बताउनुहुन्छ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाह।
शाखा खोले पनि जसलाई शाखा नै आउनुपर्छ उहाँहरू त आउनुहोस्, नत्र भनेदेखि चाहिँ सकेसम्म चाहिँ डिजिटली आफ्नो कार्डबाट मोबाइल एपबाट नै काम गरिदिनु भयो भनेदेखि उहाँहरू पनि सेफ हुनुहुन्छ र हामीहरू पनि अझ सेफ हुन्छ। स्टाफहरू ब्याङ्कमा आउँदाखेरि पनि उहाँहरूको टेम्परेचर चेक हुन्छ, कस्टमरहरू आउँदाखेरि पनि उहाँहरूलाई पनि एउटा टेम्परेचर चेक हुन्छ, ह्यान्ड सेनिटाइज हुन्छ अनि सोसियल डिस्टेन्स गरेर होइन एकैचोटि सबैजना भित्र नपठाइकन हाम्रो टिमको हाम्रो ग्राहकको सुरक्षा चाहिँ त्यसरी मेन्टेन गरिरहेको।
बैंकहरूमा सेवा लिँदा स्वास्थ्यलाई ख्यालमा राखी पालै पालो प्रवेश दिइने मास्क सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागि समेत अनिवार्य गरिएको छ। कतिपय कोरोना प्रभावित क्षेत्रका र बढ़ी जोखिम भएका बैंकहरूमा कर्मचारीहरूलाई पीपीई सेट समेत उपलब्ध गराएर सेवा दिने व्यवस्था बैंकहरूले मिलाएका छन्। कोरोनाको कारण वित्तीय क्षेत्रमा परेको समस्यालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ब्याजमा अनुदान दिने र ऋण बुझाउने भाका चैत मसान्तसम्म भएकालाई असार मसान्तसम्म बुझाए हुने व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले बताउनुभयो।
बैंकिङ सेवालाई पनि अझ थप प्रभावकारी बनाइकन आक्रमिक रूपमा सामान्यकरण गर्दै यो सेवा प्रवाहलाई सजिलो बनाउनु पर्छ, सरल बनाउनु पर्छ भनेर हामीले बैंकका वित्तीय संस्थाहरूलाई भनिसकेका छौँ। चैत मसान्तमा गर्नुपर्ने ऋणको सावा तथा ब्याज भुगानी 77 असारसम्म गर्दा हुन्छ भन्ने व्यवस्था गरियो। वैशाख जेठमा तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानी पनि असार मसान्तमा तिर्दा हुन्छ भन्ने निर्देशन गरिएको छ।
बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने र जनजीवन क्रमिक रूपमा सुधारतर्फ अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। भुवन आचार्य, रेडी नेपाल, काठमाडौँ।
सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ। प्रधान न्यायाधीश सहित न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि नेपाल सरकार निवेदक भएको मुद्दालाई दोहोर्याई पाऊ भन्ने निवेदन, पुनरावेदनको अनुमतिको निवेदन र विपक्षी झिकाउने आदेश भइ नसकेका नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन तथा साधक जाँचका लागि आएका मुद्दाको सुनवाई गर्ने निर्णय गरेको हो। बैठकपछि सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अदालतमा न्याय सम्पादन सम्बन्धी थप काम शुरू गर्न सकिने कि नसकिने भन्ने विषयमा सर्वोच्चले उच्च अदालतसँग राय पनि माग गरेको उल्लेख छ। साथै उच्च अदालतलाई आफू मातहतका अदालतका न्यायाधीश, कर्मचारी, सरकारी वकिल कार्यालय र बार इकाईसँग परामर्श गरी राय दिन विज्ञप्तिमा भनिएको छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिको हिजो बसेको बैठकमा कानूनका विज्ञहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड़ दिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन 2059 प्रस्तावित संशोधन विधेयकमाथिको छलफलमा उहाँहरूले आयोगले सार्वजनिक संस्थासँगै निजी संस्था, गैर सरकारी संस्था, बैंक, राजनैतिक दल लगायतलाई अधिकार क्षेत्रमा राख्नुपर्ने बताउनुभयो। नेपाल कानून परिषदका अध्यक्ष माधव पौडेलले बैंक तथा बीमा जनतासँग प्रत्यक्ष रूपमा जोड़िएकाले त्यसलाई पनि ले समेट्नुपर्ने बताउनुभयो। वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले नेपालले भ्रष्टाचार विरूद्धको अभिसन्धि अनुमोदन गरेकाले त्यसको कार्यान्वयन पनि विधेयकको आवश्यकता रहेको उल्लेख गर्नुभयो। पूर्व मन्त्री रमेश लेखकले विधेयकले सार्वजनिक संस्थाको पुनर्परिभाषा गरी विस्तार गरेको बताउनुभयो। कोरोना भाइरसको परीक्षण गर्ने पीसीआर किट अभावसँगै काम रोकिएको चितवनको भरतपुरको कोविड 19 परीक्षण प्रयोगशाला पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किट उपलब्ध गराएपछि पुनः नियमित परीक्षण शुरू गरिएको छ। अरनीको राजमार्ग हुँदै पूर्वका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगावतीमा सवारी साधन निसंक्रमण गराउने डिइन्फेक्सन टनल सञ्चालनमा ल्याएको छ। काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रणालीको पहलमा तयार भएको टनलको पूर्व मन्त्री तथा सांसद महेश बस्नेतले हिजो उद्घाटन गर्नुभयो। नेपाली सेनाले बाराको जितपुरमा झण्डै 12 करोड़को लागतमा ऐतिहासिक एकीकरण पार्क निर्माण कार्य शुरू गरेको छ। नेपालको एकीकरणमा मधेसवासी जनताको भूमिका र योगदानलाई समेट्दै पार्क निर्माणको थालनी गरिएको हो। वीरगंजबाट ध्रुव अधिकारीको रिपोर्ट।
कोरोना संक्रमणले लामो समयदेखि जारी लकडाउनको कारण विकास निर्माण अवरुद्ध भइरहेको बेला यता नेपाली सेनाले बाराको जितपुरमा झण्डै 22 करोड़को लागतमा ऐतिहासिक पार्क निर्माण कार्य शुरू गरेको छ। नेपालको एकीकरणमा मधेसवासी जनताको भूमिका र योगदानलाई समेट्दै पार्क निर्माण कार्यको थालनी गरेको छ। 2 बिगाहा 2 कट्टा क्षेत्रमा निर्माण गर्न लागेको ऐतिहासिक पार्कको निर्माण कार्य शुरू भएको श्री नम्बर 28 बाहिनी अड्डा जितपुरका बाहिनीपति एवं सहायक रथी अनुपजङ थापा बताउनुभयो।
नेपालको एकीकरण अभियानमा मधेसवासी नेपालीहरूको योगदान बारेमा जनमानसमा अवगत गराउनु पर्ने आवश्यक देखिएर नागरिक सैनिक सम्बन्ध पनि अझ प्रगाढ बनाउँदै लैजाने र इतिहास प्रवर्धनमा पनि सहयोग पुर्याउने हेतुले सेनाले यो आँटेको हो।
नेपालको एकीकरणमा मधेसी जनताहरूको भूमिका पार्क निर्माण पछि जनता बीचमा जानेर सेनाद्वारा निर्माण गर्न लागि ऐतिहासिक पार्कले हिमाल पहाड तराईका जनताको भावना जोड्ने दावी प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले गर्नुभयो।
अहिलेसम्म मधेसको इतिहासलाई नेपालको एकीकरणमा मधेसी जनताले पनि भूमिका निर्वाह गरेका थिए। हिमाल पहाड तराई सबैले जोड्ने किसिमको जुन पार्कको एउटा उद्देश्य लिएर जुन निर्माण गर्न लागेको छ यो अति नै स्वागत योग्य छ।
जितपुरमा राष्ट्रिय एकतालाई झल्काउने गरी प्रदेश नम्बर 2 को पहिचान सहितको ऐतिहासिक पार्क निर्माण कार्यले मधेसका जनताको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान रहेको कुरा झल्काउने छ। पुनः सहायक रथी अनुपजङ थापा।
अंग्रेजहरू पार गर्नबाट रोक्ने प्रयासमा तत्कालीन गोर्खाली फौजको सहयोगार्थ मधेस र तराईवासी जनताहरूको महत्वपूर्ण योगदान र अत्यन्त बहादुरी देखिन्छ।
एकीकरण स्मृति उद्यानको निर्माण कार्यले नेपालका सबै जात जाति भाषा भाषी वर्ग समुदायलाई एकताको सूत्रमा उन्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। रेडियो नेपालका लागि ध्रुव अधिकारी बिरगंज।
नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित रूपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पुनः अगाडि बढ़ेको छ। बुचुवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण कार्य अघि बढ़ेको विमानस्थल आयोजना शाखाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनः संचालन गर्ने निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको सहकार्यमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या 2,82,500 नाघेको छ। अमेरिका स्थित जोन्स हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा मात्र झण्डै 80,000 जनाको ज्यान गएको छ भने संक्रमितको संख्या 13,29,000 नाघेको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण 2,212 जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या 67,000 नाघेको छ। यसैबीच लकडाउन खुकुलो पारेका मुलुकहरूमा कोरोना भाइरस संक्रमण पुनः बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। जर्मनी इरान दक्षिण कोरिया लगायतका मुलुकमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण बढ़ेको खबर छ। कोरोना भाइरस संक्रमितको संख्या र संक्रमणबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ़ेसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जुन 1 सम्म बेलायतमा लकडाउन रहने बताउनु भएको छ। कोरोना भाइरस संक्रमणका कारण बेलायतमा झण्डै 32,000 ज्यान गुमाएका छन्। इटालीमा कोरोना भाइरस संक्रमणका कारण करिब 7,00,000 बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटालीको किसानहरूको प्रमुख संगठन कोलरेट्टीले जनाएको छ। संगठनका अनुसार कोविड 19 संक्रमणको महामारीका कारण स्कूल बन्द भएपछि गरीब परिवारका केटाकेटीहरूले विद्यालयको क्यान्टिनले दिने लन्चमा पहुँच पाउन नसकेको र स्वास्थ्य संकटको कारण आर्थिक कठिनाई झनै नराम्रो भएका कारण केटाकेटीको आवश्यक न्यूनतम आहारमा निकै कमी आएको जनाएको छ। यो संकटले गरीबलाई थप गरीबीको चपेटामा पारेको र मौसमी र अस्थायी कामदारहरू साना व्यवसायी र व्यापारीमा आश्रित बनाएको जनाइएको छ। अब मौसम। आज देशमा हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाड़ीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरूमा सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाले 3 दिने मौसमी विवरण सार्वजनिक गर्दै भोलि र पर्सि पनि देशका अधिकांश भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। आज देशभर बदली रही केही स्थानमा मेघगर्जन चट्याङ असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष 2077-78 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश। राष्ट्रिय सभामा छलफल शुरू, प्रतिनिधि सभामा आजबाट छलफल शुरू हुने। कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक विकास, सुशासन र समृद्धिलाई अगाडि बढ़ाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिने अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको प्रतिबद्धता। नेपाली भूमि प्रयोग गरी दार्चुला लिपुलेख सड़क निर्माण गरेको विषयमा भारतको चौतर्फी आलोचना। भारतले मिचेको भूमि फिर्ता ल्याउन माग गर्दै संघीय संसदमा संकल्प प्रस्ताव दर्ता। कूटनीतिक माध्यमबाट समस्या समाधानमा सरकार लागि परेको परराष्ट्र मन्त्री प्रदीप गेवालीद्वारा जानकारी। र कोरोना भाइरसका कारण विश्वभरमा मृत्यु हुनेको संख्या 2,80,000 नाग्यो। लकडाउन खुकुलो पारेका मुलुकमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दो। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।